إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي ذكره شرف للذاكرين وشكره فوز للشاكرين وطاعته نجاة للمطيعين والصلاة والسلام على أكرم الأنبياء والمرسلين شفيع المذنبين خاتم النبيين رحمة للعالمين الذي كان نبيا وآدم بين الماء والطين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين المنتجبين المنتخبين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا ورحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين أما بعد فقد قال الله وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون سلام I begin in the name of Allah, the most beneficent and the most merciful. We were talking about the challenges faced by the families of Muslims today, exclusively our community. In general, everybody is facing problems. Because shaitan is trying its best to remove humankind from their own course of history, the path of humanity. At this time, an age protecting one's values and dignity is a challenge. Yesterday I was focusing towards a particular area which is media. The influence of media is so intense, we all of us aware of this fact. And Islam is a religion which deals with the facts. And thus Islam itself created a media. Our Salat is media. Our Salatul Jum'ah is media. Our Majalis is media. And our Hajj is media. It is unfortunate to say that this media also has not been utilized as it's supposed to be utilized. Everything is becoming a ritual as supposed to be spiritual. Apparently, this is my English last speech from tomorrow. Maybe I don't have that much time. I'm going to speak in Urdu. So today, I think for all of us, we need to focus three most important fundamentals of our evolution as a human society, as a Muslim society, as a follower of Ahlul Bayt alayhi salatu wasalam. First thing we have to concentrate towards education. Many a times I mentioned this. Education should be the first and foremost target of all Muslims. And the follower of Ahlul Bayt, we believe, the Holy Prophet said, Ana Madinatul Ilm wa Aliyun Baduha. If it is true, follower of Ali should be the bath, the door for the education. And I, one of the majlis I mentioned, I hinted this. Education is not only nowadays, it's very important, it is a good business also. Those who are business committed, they can take care of this. And they can earn money also. It's a very honorable business. And it is unfortunate to say that in Toronto we have a Sadiq Islamic school until grade 8. You call it maybe O level, I think, or less than O level. And when we started looking for the teachers among the followers of Ahlul Bayt, we could not find the teachers. And this subject of teaching is so honorable, it has been given many importance to the teachings, and our Lord Prophet Muhammad sallallahu alaihi wasallam said, a human being has three fathers. One is the biological father to whom you're born. And number two is a spiritual father who teaches you knowledge. And number three, of course, father-in-law. Trouble. But Islam recognizes that also as a respectful entity, and we should not forget that. Yeah. And it is, if you take the statistics of our community in Jama, in Dubai, in our Satwa Jamaat, and ask how many of us are teachers, you see very few. I don't think some of them are teachers. And when I discovered this fact, it was so hurting for me. In the Western countries, majority, even from the KG Junior, the basic teaching staff, many are involved in teaching are from the community, Jewish community. You could find in the primary schools, in the high schools, in the universities. Universities, of course, in the Western country, they are controlling. In the research institutions, they are controlling. And we need to give thoughts about it. I hope these majalis gives us inspiration as we change our attitudes. Don't make it until the door only. The youth of our community should take this lead in a statistic of our community. For example, start a statistic, the situation of Dubai itself, and how many of us, what are the population, how many of us, what they are doing, what. All these small questions to know the status of our community. And also to guide the future generation. If we start working today, from today, we will be successful after 15, 20 years. And never too late. Don't ever say, oh, it is too late. No, never too late. We have to start. Education should be first and foremost priority for all of us. And we should be the one, number one. And they are so organized, our enemies are so organized, they know if they have 100 kids, who is going in which area of the education. They know. In medical field, who is going in the engineering field, who is going, they know all these questions. To guide in such a way. We don't know tomorrow, they know to after 25 years what is going to happen. And they plan such a way, they're moving our society towards that direction. And the money at home should be spent in a proper way. In one of these, I am involved in 5 organizations in India, in South India. I am taking care of a hospital, one is the fees of our youth. In South India, I have announced we are focusing towards education. Whoever a kid who says, I don't have money, we are going to help them. I think we have to focus that. All of us, we have duty. Yesterday I met one of our brother's son. He's so brilliant. He's in apparently in all level, and from his childhood, 98% is average. And his name was in the newspapers and everywhere. And such a bright student is a treasure of our community. And we have to push them up. And his father has no money, no nothing to send him this kid to the foreign country to let him become independent. And we, all of us, we have duty. So Allah subhanahu wa ta'ala has given equal opportunity, equal mind to everyone, but some of them are God-gifted. And you know that in the Western country, in the schools, the teacher picks these kids, those who are, they call it God-gifted kids. And we have to, it is our duty. These kids are our treasure. And we should never say it not belong to our community. And we don't, he is not a member of our community. We don't need to bother about, no. Even if he is not in our community, that itself is a treasure. Let him go higher, because benefit of that student, that kid, for the future of our community is very intensely good. And sometimes I ask our mothers and sisters this thing. It is my feeling, and I hope I am right. I don't want to misguide from a member. Sometimes when we do oath, nazar, you say, oh Imam Hussain, oh Abul Fadl al-Abbas, oh Aulia Muhammad, you say, if my son becomes this, this, that, I'm going to take care of one child in India or in Pakistan, 12 countries, and sponsor his education. And believe me, Imam Hussain will accept that nazar. Because in Islam, the knowledge is the first thing. One day our beloved Prophet entered the mosque, sallallahu alayhi wa sallam. He sees two groups. One group is praying namaz, ruku, sajda, qiyam, ruku, sajda, qiyam. One group, they are sitting and they are discussing in a general issue, problem of the society, these, that. Prophet entered, he could see the two groups in the mosque. In one glance, he decided where to go and sit, with whom. He went and sat with the people, those who were talking about the problem of the society. And he said that, I came here in order to fulfill the moral values of our community. Not only ritual values. Salawatullahi Muhammad. Three area. I have seen, when I see, believe me, when I enter in a mosque, in a house, when I meet people, within few moments I can judge very peacefully who is what. If I talk to a person 4 or 5 minutes, I know how in depth he or she is. I could see outside after the mosque, beggars are there, people are there, and two kinds of beggars. One are those who are, mashallah. And should we help them? I'm not asking to stop them. فَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ. Quran says not to say anything to a beggar. Give it. The beggar is not a needy. A needy never begs. صلوات پڑھی محمد اللہ Those who are real mustahak, they never beg. You come with me one day, I'll show you the houses. Those inside, they don't have nothing. They know this, go out from their home smiling as if they have everything. Because not Iman is shame. And he has that shame. He never discloses himself outside. So it is our duty for all of us. I request, mashallah, flourishing community, I pray to you, may Allah give you more. Please take care of those unfortunate kids, those who are not fortunate enough, and lend them your hand. And if you can give one person knowledge and freedom, he can take care of 10 families, 20 families. That itself is a wealth. So three areas we have to focus. And 1979 is the year of revolution of Islamic Republic. I say it is not the revolution of Iran, it is the year of revival of all religions, all philosophies. And after that you could see the fragrance of spirituality all over the world, Dua Kumail, Dua Nadba, Dua, all the duas became very clear, and we became rich, much more spiritual after that. Before that, if you, we have seen what kind of life we were having. And after 23 years, what we have to do from now and on, after 25, what is the long-term project for all of us? I think three areas we have to work. Number one is education. Number two is economy. Number three is media. If we start working today, and with inshallah very soon, after 10-15 years, you see the fruits of our labor and our thought, our thinking. So when you give any alms, any sadaqat, so concentrate towards the education of a person. And let a person to whom you are giving, tell him this money is not a people, the people, those who are sitting and eating. No. We don't want to create beggars. Islam never allows to create beggars. Islam is asking all of us to create independent society. A person said to the Prophet Muhammad sallallahu alaihi wasallam, asking his, he has no job, no nothing, nothing to earn. The kind and beloved Prophet, he made for him an axe. And he said, you go to jungle and bring the firewoods and sell it. That shows it is the duty of Muslim Ummah to show the way of earning. Helping is this, in this nature. So making independent a person, if you give 100 dirham to a person, he becomes, next day he comes for 100 dirham. If you ask him what you need to you for you to become independent. A woman might need a machine. Here I say one hadith of Imam Sadiq alayhi salatu wasalam. And I end my speech here. I hope all of us, we become a little bit sincere and never become only ritualistic mu'mineen. Imam alayhi salatu wasalam says three voices, sounds reaches to Arsh of Allah subhanahu wa ta'ala. Three kinds of sounds, voices reaches to Allah subhanahu wa ta'ala. Number one sound is sound of the mujahideen, those who go on the field. Their shoes sound reaches to Arsh. Number two, sound of a scholar's pen. When he writes a book, how much you can hear from that fan? Nothing. But that reaches to the arsh of Allah subhanahu wa ta'ala. Sound of a machine of a woman who is sewing the clothes reaches to arsh. One is our dignity, that is a defensive mechanism. We need soldiers to defend our values. One is knowledge, which is alim, scholars. Number three is economy. Woman's 8 hours can become fruitful. She should never waste her time. I request my brothers, my sisters, my elders, my mothers, it is a humble request, please open a little bit our eyes. Find out yourself, who am I, where I am going, what is my duty at this day and time and age? Am I fulfilling those duties? If not, why not? And let me tell you, the ability which Allah has given to you and us is equal ability. And if we have azm, if we have concrete intention, فَتَوَكَّلَ اللَّهُ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَوَكِّلِينَ. Have trust in Allah, Allah subhanahu wa ta'ala will help you. إِن تَنْصُرُ اللَّهِ يَنْصُرُكُمْ وَيُثَبِّتَ أَقْدَامَكُمْ. If you help the cause of Allah subhanahu wa ta'ala, Allah will help your cause and help you. You become very strong. Last sentence is three areas of work we have to do for 25 years. This majlis has been recorded. I hope it is going to stay. And if anyone says it's good, otherwise I have fulfilled on the day of judgment. I could say, oh Allah, I have mentioned in Fatwa Jamaat what I supposed to mention. Area of economy, area of education, area of media, we need to work, and our wealth should be focused in these three areas. And if we focus, within no time we will be first in this world and also here in Akhirat. Salawat alayhi Muhammad wa alayhi wa sallam. ہماری گفتگو ہو رہی ہے معنویات کا اثر امپیکٹ ہمارے بیہیویئر پر ہماری ڈے ٹو ڈے لائف پر. میں نے یہ بتایا تھا کہ اسلام وہ دین ہے جس نے اپنے فروع اور اصول کو انسان کی روز بروز زندگی میں ایسے بلینڈ کر دیا, مکس کر دیا ہے کہ ہم جدا نہیں کر سکتے. آج میں ایک ایریا پہ میں بحث کرنا چاہتا ہوں, امید ہے کہ ہم لوگ اس پر غور کریں گے. وہ ایریا ہے, although this subject itself is a very vast subject, بہت بہت گہرا ہے, وہ ہے سوشل جسٹس, عدالت اجتماعی. اینڈ دس سبجیکٹ از سو vast, اتنا موضوع اتنا وسیع ہے کہ حجت الاسلام والمسلمین علیہ رفسنجانی نے 2 یا 3 سال تک جمعہ کے خطبہ میں اس سبجیکٹ کو ویری انٹینسلی اسٹڈی کی ہے اور گفتگو کی ہے, اور بہت گہرے مسائل کو بہت سادہ انداز میں پیش کرنے کی کوشش کی. ان میں سے مسئلہ مزدور کا ہے. میں امید کرتا ہوں جو باتیں کہنے جا رہا ہوں ممکن ہے کہ سم ٹائمز ہرٹ فل. ہمارے پاس دیہات میں ہم لوگوں نے سنا ہے, ہم لوگ ولیجز میں مل ولیجر ہوں, اور ہمارے ولیج میں کہا جاتا تھا دوست دل دکھا کے کہتا ہے, دشمن ہنسا کے کہتا ہے. اگر دل کو تکلیف ہوئی تو سمجھ جائیے کہ آپ کا دوست ہے, اگر آپ خوش ہو رہے ہیں جھوم رہے ہیں تو سمجھیے کہیں نہ کہیں وہ مس کر رہا ہوں. تو میں آپ سے دوستی رکھتا ہوں, اسی لیے تکلیف ہو رہی ہے. صلوات پڑھیے محمد والے. اگر تکلیف ہوئی تو سمجھیے کہ آپ کا دوست. اسلام میں لیبر کے سلسلے میں جو بات بتائی ہے، اسی لیے میں نے اشارہ کیا تھا ایک مجلس میں، مولا امیر المومنین اپنے خلافت کے زمانے میں کوفے کے بازار میں جب کہ پیک پہ تھے، لوگ کموڈیٹیز کو دے رہے تھے، پیسہ لے رہے تھے، دینار چھنچنا رہے تھے، بیچ بازار میں امام بقا ان شدید مسلح پہ نہیں روتا بلکہ بازار میں جا کر کے روتا ہے، چیخ کر کے روتا ہے، تو بکا بکان شدید بہت زیادہ روئے، بہت شدت سے روئے اور کہا الفقہ ثم التجارۃ، قبل اس کے کہ تجارت کرو، تجارت کرنے سے پہلے تجارت کے اصول کو شرعی طور پر سمجھو، اس لیے کہ اسلام میں کما لینا کمال نہیں ہے، حلال کمانا کمال، اور بہت زیادہ، اور رزق کے 70 حصے ہیں، اس میں سب سے بڑا حصہ حلال کمائی ہے، اور حلال کمائی کے لیے جب تک اصول میں نہیں جانتا، اس لیے میں نے کہا تھا کہ آپ، میں تو ایک طالب علم ہوں، علماء کو بلائیے، جو کتابیں متاجر، کتاب تجارت کو آپ کو، آپ کے سامنے جو خود سے جو بزنس مین ہیں ان کے سامنے آپ کو ڈسکلوز کریں، اور ایک ایک سبجیکٹ کو، ایک ایک رول کو آپ کو بتائیں، تاکہ جہاں پر آپ بزنس کر رہے ہیں کہیں ایسا نہ ہو کہ اشتباہاً ایسے کام کر رہے ہوں جس سے ہم لوگ خدا نخواستہ حرام میں انوالو ہو جائیں، میں نہیں کہہ رہا کہ کوئی حرام میں انوالو ہو رہا ہے، مگر جاننا چاہیے قانون کا، نہیں جاننا بھی، مثال کے طور پر میں دبئی میں ڈرائیو کرتے ہوئے چلے جاؤں، الٹا سیدھا ڈرائیو کروں گا اور پولیس پکڑے گی، میں کہوں کہ ابھی نیا نیا آیا ہوں، مجھے معلوم نہیں ہے، تو پولیس یہ کہے گا کہ نہیں معلوم ہے تو ڈرائیو کیوں کر رہے ہیں، آپ لا کا اگنورنس آپ کو ایگزمشن نہیں دیتا، اسی طرح سے اسلام یہ کہتا ہے کہ لا کو تم سمجھاؤ، اگر لا کو تم نہیں جانتے تو یہ نہیں کہہ سکتے کیونکہ قانون مجھے نہیں معلوم تھا اس لیے میں نہیں کروں، نہ، یہ حق مزدور کے لیے، میں آپ کو ایک ازم بتاؤں گا، اس کے بعد جو ہے دوسرا ازم، ایک زمانہ مارکسزم بہت زیادہ آگے بڑھا تھا دنیا میں، اٹریکشن اتنا بڑھ گیا کہ حتیٰ پڑھا لکھا انسان جو ہے اس کو اپنے آپ کو منسلک کرنا چاہتا تھا، ان کی آئیڈیولوجی یہ تھی کہ مزدور از دی اونر، آج بھی مارکسزم کی آئیڈیولوجی بعض کنٹریز میں چلانے کی کوشش ہو رہی ہے، جس کی تباہی آپ نے دیکھا کہ 70 ایئرس میں سب کچھ تباہ ہو گیا، مسئلہ نا میں آپ کو مثال دوں گا، یہ پیچیدہ مسئلہ ہے اکنومی کا، میں بھی اتنا ماسٹر نہیں ہوں جتنا میں سمجھ سکا ہوں، آپ کو سمپل الفاظ میں آپ کو سمجھانے کی کوشش کر رہا ہوں، مثلاً آپ کے پاس فیکٹری ہے اور آپ را مٹیریل لاتے ہیں، کپڑا لاتے ہیں شرٹ سینے کے لیے یا کے اندر کے جو ہے سویٹ شرٹس کے لیے، جب لاتے ہیں تو 100 درہم ہوتا ہے، جب باہر آتا ہے مارکیٹ میں اس کا 1000 درہم ہوتا ہے، فار ایگزامپل، تو آپ کیا حساب کرتے ہیں، آپ را مٹیریل کا حساب کرتے ہیں، مشینوں کا حساب کرتے ہیں، اور بلڈنگ کے کرائے کا حساب کرتے ہیں، مہینے بھر کا کرایہ کا حساب کرتے ہیں، بجلی کا حساب کرتے ہیں، یہ تمام حساب ایڈ کر کے 100 درہم کی چیز جو 1000 ہوئی ہے اس میں آپ کا پروفٹ بھی ہوتا ہے، اسلام نے اس کی اجازت دی ہے، اسلام میں مالکیت اونرشپ از ویری امپورٹنٹ، belongs to اللہ سبحانہ و تعالی، والارض وضعها للانام، خدا یہ کہتا ہے کہ ساری یونیورس، ساری دنیا پورے انسانوں کے لیے ہے، پورے انسان ایکول ہیں، ہیومینٹی سب ایکول ہیں، اصل مالک کون ہے، خدا ہے، اصل اونر کون ہے، خدا ہے، لیکن دنیا میں آپ اگر مثلا ایک بنجر زمین ہے، انکلٹیویٹڈ لینڈ ہے، آپ نے کلٹیویشن کر لیا اس میں تو وہ لینڈ آپ کی ہو جائے گی جب تک کہ آپ کلٹیویٹ کریں گے، آپ مالک ہیں اس لینڈ کے، اسلام نے اس کی اجازت دی ہے، اسی طرح سے آپ نے بلڈنگ فیکٹری خریدی اور آپ اس کے مالک ہیں، مارکسزم کہتا ہے کہ جی نہیں آپ کچھ بھی مالک ہو جائیں، لیکن مزدور کا حق اتنا ہونا چاہیے، اگر 100 درہم میں ایک چیز آئی ہے 1000 میں جا رہی ہے تو 900 درہم پورے کے پورے مزدور کو جانا چاہیے، یہ ہے الوجیکل کانسیپٹ جو بالکل کولیپس ہو گیا کمیونزم میں، تباہ ہو گیا، آپ نے دیکھا کہ تباہی آ گئی، اسلام ایک میڈیم راستہ ہے، نہ اسپیڈ لائن نہ سلو لائن، ایک میڈیم لائن، وقت سے تھی مشرق کا، اسلام یہ کہتا ہے کہ تمہارے راستہ چلنے میں بھی میڈیم راستہ اختیار کرو, زیادہ کر کے مت چلو دنیا مغرور کہے, زیادہ جھک کے مت چلو کہ دنیا بے کس و مجبور کہے, ایسے چلو کہ دنیا کو بھی نظر رکھو اور اپنے سامنے آنے والے پتھر کو بھی نظر رکھو. سلام پڑھیے محمد والا. تو مزدور کا کام کیا ہے؟ تو مزدور کو مزدوری کتنی دینی چاہیے؟ مارکسزم یہ کہتا ہے کہ ٹوٹل, دس از ون ایکسٹریم. آن دی ادر ہینڈ کیپٹلزم, مثلا میں کینیڈا میں رہتا ہوں, کینیڈا میں حال کے 10 سال سے زیادہ کرتا ہو گیا, وہاں پر ایک اگریمنٹ ہوا 3 سٹیز کنٹری کے درمیان, اس کا نام ہے نافٹا, ناشتہ نہیں, نافٹا, NAFTA, نافٹا, نارتھ امریکن فری ٹریڈ اگریمنٹ. اس اگریمنٹ میں کینیڈا, امریکہ اور میکسیکو, ارے میکسیکن سے محبت کیسے ہو گئی ان کو؟ بتاوے اکثر لوگ محبت کرتے ہیں ویسے ہی پھنس جاتے ہیں. کیسے ہو گئی محبت امریکن کو, کینیڈینز کو, میکسیکن سے کیسے محبت ہو گئی؟ ان کو میکسیکن سے محبت نہیں تھی. امریکہ اور کینیڈا میں, مثلاً کینیڈا میں منیمم ویجز ہیں $6, امریکہ میں اباؤٹ $4 ہے منیمم ویجز. $6 کے معنی اگر 8 آور کام کر رہا ہے, 6 × 8 $48 کم از کم منیمم ویجز ہیں ایوری ڈے, جو منیمم ویج, ذرا سا پڑھا لکھا ہو تو پھر اس کو دینا, مزدور کی ویج. اب یہاں کا چونکہ کیپٹلزم کیا کہتا ہے, یو آر دا اونر, یو آر دا ماسٹر, یو ہیو منی, پلے وتھ اٹ ایز لانگ ایز یو آر اونر, ڈونٹ کیئر اباؤٹ واٹ ہیپنز. کوئی ڈرنے کی کوئی ضرورت نہیں, تم اونر ہو, تم پیسے والے ہو, جو چاہے کرو. اس نے کیا کیا, اگریمنٹ کیا میکسیکو میں, بہت چیپ لیبر تھا. اس نے کیا کیا, فیکٹری ڈالی جا کر کے کینیڈا سے میکسیکو میں, اور جو لیبر کو کینیڈا میں اگر وہ دیتا تھا تو $6 دیتا تھا, وہاں پر پورے دن کا بھی $6 دیتا نہیں. دو ایکسٹریم بتا رہا ہوں, امید ہے کہ ہم لوگ ذرا سا اٹھتے ہوئے لے کر ہیں میرے ساتھ آپ لوگ سب, انشاءاللہ ایک سلوات پڑھیے محمد والے محمد صاحب. ایک ایکسٹریم مارکسزم کا ہے, ایک ایکسٹریم کیپٹلزم کا ہے. مارکسزم کے ایکسٹریم کیا ہے, مزدور کو اتنا حق دو, اونرشپ کا کوئی سوال ہی نہیں ہے. اور کیپٹلزم کا کیا ہے, کہاں جائیں, ارے بھائی میکسیکو میں یا فار ایسٹ میں چلے جاؤ, کہاں, انڈونیشیا, ملیشیا میں بہت چیپ لیبر ہے. یہ نیکی, نیکی کہاں بنتے ہیں بھائی, ملیشیا میں. کتنا دیتا مزدور کو بیچارے کو؟ اب انڈیا میں اگر مزدوری کوئی کر رہا ہے تو کتنی چاہیے مزدوری اس کو؟ روزانہ اس کو 200 روپے دے دیا بیچارے مزدور کو, 300 روپے دے خوش ہو جائے گا. وہاں پر کیا ہے, وہاں 1 گھنٹے میں 300 روپے دینا ہے وہاں, تو کیا کرتے ہیں, یہاں پر جاتے ہیں تھرڈ ورلڈ کنٹری میں, ان مزدوروں کو ایکسپلوئٹ کرتے ہیں. ایکسپلوئٹیشن کیسا ہوتا ہے کہ ان کو یہ سمجھتے ہیں کہ وہاں کا حق دے رہے ہیں. مثال کے طور پر دبئی میں, اب آ رہا ہوں ڈائریکٹ ٹارچ, آئی ایم ویری سوری, دبئی میں مزدور کام کرتا ہے. میں جب بھی دبئی آتا ہوں بہت کرتا ہوں, لا الہ خصوصاً سمر میں, دیکھیے ان مزدوروں, یا امام زمانہ جلدی آئیے, اس بے انصافی سے بچائیے اور بتائیں. میں یقین کر لیجئے کہ پیغمبروں کے زمانے وہاں پر عذاب نازل ہوا, اس مقام پر جہاں پر نیک لوگ بھی تھے, نیک لوگوں نے دیکھ کر چیخا پروردگارا ہم نے تو یہ گناہ نہیں کیا, آواز قدرت آئی تم تھے کچھ بولے نہیں, تم بھی اس کے ساتھ عذاب کے ساتھ شریک رہے. خدا بچائے غریب کی آہوں سے, سسکیوں سے خدا بچائے, اور اس کی آواز آج تک جاتی. تو آپ نے لیبر کو بلایا, کس کو بلایا ہمیں لیبر کو, کہاں سے بلایا؟ کملا نے انڈیا سے بلایا. کتنی تنخواہ ہے اس کی؟ 500 درہم ماہانہ. 600 दिरहम माहाना, अच्छा भाई क्या एक इंसान यहाँ पर दुबई में 600 दिरहम में जी सकता है? बहुत से लोग गलत फहमी में हैं कि जी हाँ मौलाना, बाद लोग 600 में भी जीते हैं, बाद लोग 6,000 में भी जीते हैं, बाद लोग 6 लाख में जीते हैं, गलत फहमी है। एवरेज निकालिए एक इंसान को जीने के जरिए। और जीना कैसा जीना? इस्लाम ये कहता है जिस तरह से तुमको जीने का हक है उस मजदूर को भी जीने का हक है। तूने ला लिया, मगर मैं मिसाल दूंगा एक मोमिन भाई की, मैं मिसाल देता हूँ, ला इलाहा इल्लल्लाह मेरा पेट जलता है, 10 साल वो रहा इसी एरिया में, मैं सिटी का नाम नहीं लेता, उस मोमिन बच्चे का नाम नहीं लेता, उसको जबान में कैंसर आया, मर गया। 10 साल उस एरिया में रहा, 10 साल उसकी शादी के बाद, 10 साल में घर गया वापस, हर 2 साल में 2 महीने के लिए, 10 साल में 10 महीने में बीवी के साथ था, सिर्फ 10 महीने, और उसके 3-4 बच्चे, और यहाँ माशाल्लाह 4-4 तो हैं और कितने हरीम है खुदाई जाने। ये जुल्म है। इस्लाम ये कहता है ना मजदूर को कितना दीजिए, इतना दीजिए उस मजदूर को कि वो बीवी बच्चों को बुला सके, जिस तरह से आपको हक है जीने का उसको दिया। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद पर। बोला ना मार्केट में हमारे पास मौजूद है लेबर, या लेबर मौजूद है, वो मजबूरी है। लोग समझ रहे हैं कि आज पानी बहुत पीना पड़ रहा है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। बहुत गौर कीजिए आप, मैं और ये नहीं कि मैं पढ़ के उतर जाऊँ आप, उसके बाद मेरी आदत नहीं होती, मैं कभी किसी को वेक नहीं छोड़ता हूँ, कोशिश ये करता हूँ कि क्लियर हो मसला। तो कैपिटलिज्म ये कहता है टू कैपिटलाइज ह्यूमन रिसोर्सेस। मार्क्सिज्म कहता है कि निकाल दो दौलतों को दौलतमंदों के हाथों से, दे दो मजदूर के हाथ में, दो एक्सट्रीम। इस्लाम ये कहता है ना मॉरल वैल्यूज को इतना बढ़ा दो कि खुद इंसान उसकी अखलाक से अपने मजदूर को बराबर दे सके। इतने अखलाक को बढ़ा दो, फातिमा के पास घर में काम करने वाली मेड आती है, हम लोग कनीज कहते हैं, कनीज नहीं थी वो, मेड थी, काम करने के लिए मजदूरी के लिए आई थी, फिदा, लेकिन इस घर के अखलाक को छोड़कर देखकर देखा मैं इस घर से जाना नहीं चाहती थी, और फिजा को क्या किया उसने, उस घर की शहजादी ने तालीम में एजुकेशन में इतना बढ़ा दिया, 20 ईयर्स बात करती है तो कुरान से बात करती है, कैरेक्टर में इतना बढ़ाया कि फिजा एक दिन मैं काम करूंगी एक दिन तुम काम कर। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। मौलाना ये सब लोग कर रहे हैं हम भी करेंगे? नहीं, आप लोग करें नहीं, नहीं, आप खुदा से यकीन कर लीजिए, आप अपने मजदूर को पूरा दीजिए। और मैं मोमिनी से ख्वाहिश करता हूँ हमारे मोमिनीन मजदूरों को लाइए, हजारों हजारों मजदूर हैं हमारे पास, हजारों मजदूर हैं जिनके पास खाने को खाना नहीं है, शिया सादात, उनकी तरफ तवज्जो दीजिए। अपने मोमिन रखते हुए मोमिन से मोहब्बत क्यों करें भाई? कुरान ने उसूल बताया है, ज़बिल क़ुरबा वल यतामा वल मसाकीन वबन सबील, दीज़ आर द सर्कल, सबसे पहले रिश्तेदार, उसके बाद यतीम। मौला इमाम ज़ैनुल आबिदीन अलैहिस्सलातु वस्सलाम, ये भी बड़ा चैप्टर है जिसको हम लोगों ने इग्नोर कर रखा है 100 सालों से। ये चैप्टर गरीबों के पेटों के भरने का, टू फीड द पॉर। हर मासूम के लिए रिवायतों में कि मासूम जो है ये काम किया करते थे। चौथे इमाम, हमेशा हम सुनते हैं दो चीजें चौथे इमाम की, या दुआ कभी सुन लिया मौलवी से, या सुन लिया रोना इमाम को। हालांकि इमाम की हयात के लिए हकीकत में इंशाल्लाह मसाइल में तस्करा करूंगा इमाम की हयात का तजिया क्या है। इमाम रोजाना रात को जब डार्क हो जाता था पूरी तरह से, कोई चेहरा पहचाने भी नहीं, डार्कनेस आजकल नहीं सोच सकते आप, माशाल्लाह इतनी लाइट होती है बाहर, डॉन भी अपीयर होती है दुबई में, नहीं देख सकते आप, लेकिन हकीकत में डार्कनेस देखना चाहें तो चले जाइए, इस मकाम में जान लाइट नहीं। तो डार्क जब होता था तो इमाम बोरियों में भरे हुए रोटियां ले जाते थे चौथे इमाम के लिए, ले जाते थे, ले जा करके किसके पास, जो बिल्कुल जिनके पास खाने को रोटी नहीं है उसके सराहने रखते थे, सराहने रखते थे। किसी ने कहा मौला ये आपके चाहने वाले नहीं हैं, मौला ने कहा अगर चाहने वाले होते तो नमक भी साथ लाता। सलवात पढ़िए मोहम्मद वाले। That is obvious, love is obvious. तो आप लोग अगर आपके पास मजदूर हैं तो पहले कोशिश कीजिए शिया मजदूरों को लाएं, अपने मुमिनीन को लाएं, और लाइए तो पूरी उसकी मजदूरी दीजिए। ये ना कहिए कि मार्केट में हमको 600 वाला मिलता, मैं 600 दूंगा इसलिए कि 600 मिल रहा है ना। मौलाना क्या आप बिजनेस कराना चाहते हैं या आपको बैंकरप्ट कराना चाहते हैं? हलाल रोजी की कमाई कमाई है, और उसमें खुदा इतनी बरकत देगा, एक मजदूर जो दुआ देगा उसकी दुआओं को कोई पहुंच सकता है? कौन क्या करें, आप कितने अमाल करें, मगर एक मेन आपके लिए दुआ दे दे। मैं तो और एक प्रपोजल आपके सामने पेश करता हूं, अगर आप एक शख्स को 1000 दिरहम दे रहे हैं, 1500 दिरहम दे रहे हैं, उससे कहीं कि तुम्हारी बीवी को मिला दे, उसको भी काम दे दीजिए घर में, या कहीं काम करवा दीजिए, दोनों काम करें, दोनों हस्बैंड एंड वाइफ उनके अपने बायोलॉजिकल नीड्स को भी पूरी करें और वो लोग खुश रहें, और दोनों को मजदूरी दीजिए। और ये मानवियात की सबसे बड़ी पीक है, इस्लाम ने मजदूर का हक इतना बुलंद कर दिया है। तारीख कहती है कि कंबर जैसा शख्स मौला के पास रहता है, और कंबर आप देखिए कई मतलब किस्सा सुनते हैं, किस्से को किस तरफ ले जाना चाहिए ये देखना चाहिए। कंबर जरा दो शर्ट लेकर आ जाओ, अभी ईद आ रही है, दो शर्ट लेकर आओ, दो शर्ट, एक अच्छा वाला एक जरा सीधा साधा सस्ता वाला, दोनों शर्ट आए। अच्छा आए भाई, बेहतरीन शर्ट कंबर के हवाले। कौन है ये मौला? कंबर कहना मौला, मौला ये आपका हक है, कहना तू जवान है। ये बातें सिर्फ बोलनी हिस्ट्री के लिए है, नारे के लिए है, तो अप्लाई के लिए नहीं है। मेरी एज में अप्लाई करना है, जिंदगी में अहले बैत के मसाइल को सिर्फ फजाइल के तक रख दे हम लोग, हम लोग लाइफ में अडेप्ट ना करें। अगर हम ना अडेप्ट करें तो करेगा कौन? आई रिक्वेस्ट यू ऑल ऑफ यू, प्लीज आई बेग यू, दीन इस्लाम को इस रुख से भी देखकर समझने की कोशिश करें, और कभी दीन को सिर्फ नमाज और रोजा व हज ज़कात में महदूद करने की कोशिश ना करें। दीन इस्लाम एक ऐसा दीन है जो सारी चीजों को एक पैकेज दे रहा है, ये पैकेज पूरा ले लीजिए, आधा नहीं ले सकते। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। मैं तो साल में 2 मरतबा आते रहता हूँ, अगर जमात में न भी आया तो आप लोग मौका हो तो आइए। हर साल में कोशिश करता हूँ कि हर मरतबा टॉपिक्स को, और मैंने कई मरतबा गुजारिश भी की है, ककून से बाहर निकलने की भी कोशिश कीजिए, अपने ककून से, अपने ख्यालात के ककून से, अपने कौम के ककून से, अपने खानदान के कबीले के ककूनों से बाहर निकलिए। दीन बहुत वास्ट है। इंशाल्लाह कभी अदालत इज्तिमाई पर हुसैन जाना में गुफ्तगू होगी और तफसीली गुफ्तगू होगी, मगर आज की गुफ्तगू मानवियात है। इस्लाम में लेबर की मजदूरी भी मानवियात है। क्या माने हैं? क्या माने यह है कि सुबह से शाम तक जो पसीना बह रहा है उसका, वो इबादत में बह रहा है। इस्लाम में कहता है कि मजदूरी कमाना भी इबादत है। मालूम है? इसके माने के मजदूर का मजदूरी करा कमाना भी इबादत है। तो वो इबादत किस तरह से कर रहा है? सिर्फ नमाजी के जरिए से नहीं, बीवी बच्चों के पेट को भर रहा है, वो इबादत कर रहा है। और मजदूर के लिए मजदूरी का मुकर्रर करना और सही मजदूरी का मुकर्रर करना जरूरी है। छठे इमाम दाखिल हुए, देखा एक मजदूर काम कर रहा है। इमाम ने अपने मैनेजर से पूछा कि ये मजदूरी इसकी मुकर्रर कर ली है? उसने कहा मौला नहीं मुकर्रर की, मैं कुछ दे दूंगा उसे, आई हैव नॉट फिक्स्ड फॉर हिम, आई विल गिव समथिंग। मौला ने कहा शाम होगी, अगर तुमने इसको दे भी दिया जो हक देना है तब भी राजी नहीं होगा, ये समझेगा चीट किया, इसीलिए पहले फिक्स करो, उसके बाद थोड़ा ज्यादा दे दो, खुश हो जाएगा। सलवात पढ़िए मोहम्मद वाले।
अभी नहीं कह सकते आ जाओ आ जाओ ले लो। और अगर थोड़ा सा भी काम किसी से लिया है उसको सजा देने की कोशिश करें, इसलिए कि थोड़े की भी अहमियत है। मौलाए कायनात सूफे में जा रहे हैं, इसका ये किस्सा दो तरफ जवाब देगा आपको, दो तरफ जवाब देगा। और मजा लीजिए, लुत्फ उठाइए, और फजाइल का भी रुख है। मौला जा रहा है तोपे में, जहन में उनके मौला के जहन में कोई बात आई कि मस्जिद से कुछ लेना है, ऊंट को रोका मस्जिद तोफा के सामने, और एक शख्स इधर जा रहा था, इधर आ भाई, इधर आ, जरा सा इस महार को पकड़, मुझे अंदर जाना है, मस्जिद से कुछ लाना है। अंदर से मौला लेकर के आए, जहन में आया इससे मजदूरी, इससे काम लिया है, उसको कुछ देना भी चाहिए टिप, दो दिरहम जेब में से निकाल करके हाथ में पकड़े कि दो दिरहम भी इसको मैं दूंगा। जब आए तो ऊंट ठहरा हुआ था, वो रस्सी निकाल के भाग गया था। ऊंट ये कह रहा कि मौला आप हुक्म दे दे काफी है, सलवार पढ़िए मोहम्मद वाले मोहम्मद, और रस्सी खोल करके चला गया, वो महार खोल करके चला गया, काहे के लिए बेच के खाने के लिए। मौला के पास दो दिरहम है, देखिए मौला क्या बता रहा है, दो मिनट का काम लिया है उससे, मगर उसको उसको मजदूरी कुछ देना चाहिए, उसको कुछ टिप देना चाहिए, दो मिनट का काम ही सही दिया। यहाँ पर और एक अखलाक का दर्स आ गया, फजीलत का भी रुख है, इंशाल्लाह जरा झूमिए। एक मरतबा मौला ने देखा कि ऊँट ठहरा हुआ वो चला गया, नहर को खोला हुआ चला गया, मौला ने एक कमर इधर आ इधर आ, ये लो दो दिरहम, एक शख्स है जिसे ये कमीज पहन रखा है और वो बाजार में जो है ये नहर को बेचेगा, दो दिरहम में ही बेचेगा, उसको जाकर के खरीद लो, जाओ 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 जाओ। दौड़ते भी देखा कि एक शख्स कह रहा है ये महार महार तू दिरहम तू दिरहम तू दिरहम, इससे कहा मुझे चाहिए ले लो। जब वापस लाया तो इमाम ने कहा आ इंसान, एक बेसब्रेपन में हलाल रोजी को हराम बना लिया। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद, खुदा मेरी किस्मत में जो मिलना है मिलेगा, जो मुझे किस्मत का खुदा देने वाला है वो देगा, सुसरे से क्यों लो भैया अल्लाह से लो। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। आजकल इंडिया पाकिस्तान हमारे सर्वर कंट्री के बच्चे बजाय से कि अल्लाह से मांगे सुसरे से मांग रहे हैं, और जितना पढ़ा लिखा रहता उतना बेगैरत। और डॉक्टर बन गया तो बड़ी लिस्ट भेजेगा, मुझे कार चाहिए, मुझे मोटरसाइकिल चाहिए, मुझे फ्रिज चाहिए। हाय रे इंसान, खुदा भी मुस्कुरा रहा है बेवकूफ, अगर तेरी किस्मत। देखिए कुरान दुआ है ना भाई, दुआ में मैंने पहले इशारा किया था ना, दुआ रमजान में परवरदिगार अल्लाहुम्म इन्नी अस्अलुका ईमानन तुबाशिरु बिही कल्बी व यकीनन सादिकन लन युसीबनी इल्ला मा कतबतली व रद्दनी मिनल आयश बिमा कसमतली। परवरदिगार जो आयश दिया उसे राजी रहने की तौफीक इनायत फरमा। सुसरे से मिल गई, पूरी चीज शादी हो गई, दामाद आया, ओह दामाद आया, क्या दामाद बिक गया, खरीदा दामाद को। दूसरे दिन बीवी निकली, हाँ जरा सा वो की दो भाई, वो चाबी दो मेरी कारी, मेरी गाड़ी की चाबी दो। बीवी ने घूर के देखा, नहीं नहीं हमारी गाड़ी की। सलवार पढ़िए मोहम्मद वाले मोहम्मद। है ना भाई। तो हुजूर आज का खुलासा यह है, मार्क्सिज्म वन एक्सट्रीम, कैपिटलिज्म वन एक्सट्रीम, द मिडिल पैथ इज इस्लाम। इंशाअल्लाह इस्लाम विल प्रिवेल, वी आर मुस्लिम्स, वी डू हैव रिस्पॉन्सिबिलिटी टुवर्ड्स इस्लाम। सलावत पढ़िए मोहम्मद। मजलिस के आखिर में क्वेश्चन एंड आंसर का पीरियड है, यहाँ पर बैठे रहिए, मैं यहीं पर बैठूंगा। और ये कुछ सवालात आए हैं जो मेरे वजाले से मुतालिक हैं, अगर किसी के पास कन्फ्यूजन है तो क्लियर भी कर लेंगे। तो ब्रदर अजीज, मजदूर की मजदूरी और उसका ख्याल रखना चाहिए, और मासूमीन अलैहिस्सलाम ने गरीबों का जिस तरह से ख्याल रखा है किसी और ने ख्याल नहीं किया। फातिमा जहरा ने मजदूर के राइट्स को इतना बढ़ा दिया कि उसको एजुकेशन भी बराबर कर दी,
اور اس کی زندگی کا سلیقہ بھی سکھایا. سید سجاد تاریخ میں دو موقعوں پر دو غسل دینے والوں نے چیخ کر کے رویا ہے. میں صاحب کا جملہ ہے سنیے. انشاءاللہ رمضان کا مہینہ ہے اور دل آپ کے موم ہو چکے ہیں, اب جو ہے زیادہ زحمت کرنے کی مجھے ضرورت نہیں ہے. دو معصومین نے گریا کیا غسل دیتے ہوئے اور چیخ کر کے گریا کیا ویری لاؤڈ. ایک میرا مولا علی ابن ابی طالب, یا اصبر الصابرین, اے علی تجھ پر ہزاروں جانے قربان, خیبر کے دروازے کو کھاننے والا, مرحب کو پہچاننے والا, جس نے ہزاروں کو پچھاڑا تھا, جس نے کفار سے جنگ کی تھی, وہ ایسا جوان مرد لیکن اپنی بیوی کو غسل دیتے دیتے چیخ. سلمان کہتے ہیں کہ میرا دل ہال کھانے لگا, میں پریشان ہو گیا, مولا کی آواز ہے, علی رو رہا ہے, میرا مولا رو رہا ہے. باہر جب نکلے تو پوچھا, مولا اگر مجھ سے کوئی پوچھتا کہ سب سے زیادہ صابر کون ہے تو آپ کا نام لیتا, مگر آپ آج چیخ کر کے کیوں رو رہے تھے؟ تو مولا نے کہا, سلمان کیا بتاؤں, میری بیوی نے مجھے چھپایا, مجھے غسل دے رہا تھا تو میری نگاہ فاطمہ کی پسلیوں پہ پڑی, میں نے دیکھا کہ بس فاطمہ کی دو پسلیاں ٹوٹی ہوئی ہیں. اے فاتح خیبر, دو پسلیوں کو دیکھ کر رونے والے, ذرا کربلا کے میدان میں تیری پوتی کو دیکھ لے جو زخمی باپ کے لاشے کو دیکھ کر. فاطمہ نے مجھ سے چھپایا تھا, فاطمہ نے مجھ سے چھپایا تھا, جب میں غسل دے رہا تھا تو میری نگاہ فاطمہ کی پسلیوں پر پڑی جو ٹوٹ گئی تھی. اللہ, سکینہ زخمی باپ کے سینے پہ سر رکھ کے کہہ رہی ہے, بابا آپ کہتے تھے نا بابا وہ گھر مجھے پسند نہیں جس میں سکینہ اور رباب, نو آپ چھوڑ کر چلے آگے بابا. ہاں طریقہ کیا ہوتا بھائی؟ بھیا طریقہ یہ ہوتا ہے چھوٹے چھوٹے بچوں کو, اگر خدا نہ خواستہ کسی کا باپ مر جائے, چھوٹے بچوں کا باپ, لوگ میت کے قریب نہیں لاتے, تو دکھاتے ہیں دو سیکنڈ کو دکھا کر کے ہٹا دیتے ہیں, اس لیے کہ بچے کا دل اللہ ہرے کربلا. غور کریں ہم, یہ پہلا رونے والا غسل کو دیتے دیتے رویا تھا, دوسرا رونے والا امام محمد باقر, امام زین العابدین کو غسل دے رہے تھے, اندر سے چیخ کر کے رونے کی آواز آئی, باہر جب نکلے تو کسی نے پوچھا, مولا آپ نے چیخ کر کے کیا گریا کیا؟ مولا نے دو جواب تاریخ میں ملتے ہیں, دونوں جوابوں کو پڑھوں گا تاکہ آنکھوں سے ہمارے آنسو. ایک جواب یہ ہے کہ دنیا نے بابا کے ساتھ پیشانی کے گٹھوں کو دیکھا تھا, میرے بابا کے پشت کے گٹھوں کو نہیں دیکھا تھا. کسی نے پوچھا, مولا پشت کے کیسے گٹھے تھے؟ ایک نہیں معلوم, کربلا سے لے کر کوفہ, کوفے سے لے کر شام تک برابر درے لگے. دوسرا جواب یہ ہے کہ دنیا نے صرف میرے بابا کے صرف پیشانی کے گٹھوں کو دیکھا تھا, میرے بابا کے پشت کے گٹھوں کو نہیں دیکھا. مولا کاہے کے تھے؟ کہ میرا بابا غریبوں کو سراہنے رات رات پر بوریے اٹھا کر کے لے جاتا تھا, روٹی کھلاتا تھا, روٹی کا اتنا اٹھانا, اے سید سجاد کربلا کی بھوک اتنی تجھے یاد ہوتی تھی, اس کے بعد کسی کو تو بھوکا نہیں دیکھا سکتا تھا. جب بھی پانی آتا کربلا کا رخ کرتے, السلام علیک یا بدر, اے بابا میرا سلام ہو تم پر. روایتیں ہیں کہ جب کبھی گھر سے باہر نکلتے, پہلے تو گھر سے کم نکلتے تھے, جب کبھی نکلتے تھے چھوٹے چھوٹے بچے دوڑتے ہوئے قصابوں کے پاس آتے, مولا آ رہے ہیں, مولا آ رہے ہیں, اس لیے کہ اگر کسی بکرے کے سر پر نگاہ دوڑ گئی پوچھتے تجھے معلوم ہے تم نے ذبح کیا ہے؟ ذبح کرتے ہو کیا کرتے ہو؟ وہ کہتا, مولا ہمارا طریقہ یہ ہے کہ جانور کو پہلے کھانا کھلاتے ہیں, چارہ دیتے ہیں, پانی پلاتے ہیں, اس کے بعد ذبح کرتے ہیں. کہتے تمہیں پتا ہے
मेरे पापा के बगैर पानी।
सल्लल्लाहु अलैहि या अब्दुल्लाह وعلى الأرواح التي حلت بفنائك وناخت برحلك إليكم مني السلام بدل ما بقيت وبقي الليل والنهار ولا جعله الله آخر العهد مني لزيارتكم. السلام على الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين جميع شهداء كربلاء ورحمة الله وبركاته. خدايا